VOA News, I'm Gene Randall. In Mali, the government now says at least 53 of its soldiers and one civilian were killed in a Friday jihadist attack on the army in the north of the country. The original death toll was at least 15. Mali's communication minister says 10 survivors were found at the army post in the Manaka region. The new violence could ratchet up tensions in the capital, Bamako, where military families have argued there is inadequate protection for Mali's soldiers. The government says reinforcements have been dispatched to secure the area and hunt down the attackers. So far, no claim of responsibility. U.S. President Donald Trump indicates he is looking forward to a White House meeting with Turkish President Recep Tayyip Erdogan. Given Turkey's widely condemned invasion of Kurdish territory in northern Syria, the visit figures to be controversial. No hint of that from Mr. Trump.
President Erdogan wants to come to the White House. We have a very good relationship. The ceasefire has held very nicely. We've kept the oil. We stayed back and kept the oil. Other people can patrol the border of Syria, frankly, and Turkey, they've been fighting for 1,000 years. Let them do the border. We don't want to do that. We want to bring our soldiers home.
Hong Kong police today used tear gas again to break up pro-democracy street demonstrations in the Chinese semi-autonomous territory. This is the 22nd consecutive weekend of protests. Meanwhile, China's Basic Law Commission for Hong Kong and Macau warns that Beijing will not permit what it calls behavior that encourages separatism or endangers national security. It also claimed that foreign powers were interfering in the affairs of Hong Kong. Security forces in Iraq are on alert after Friday's massive anti-government street demonstrations in Baghdad's Tahrir Square, the largest in weeks of political unrest. The death toll over the past month is said to be 250, including 5 people who died Friday from wounds sustained earlier. From Washington, this is VOA News. The United Nations is calling for greater protection for journalists as the world observes an international day to end impunity for crimes against journalists. Lisa Schlein reports for VOA from Geneva.
UNESCO, the UN Educational, Scientific and Cultural Organization, reports 1,360 journalists have been killed since 1993. The non-governmental Press Emblem Campaign reports 65 journalists worldwide have been killed so far this year. In addition, it notes that journalists in many countries are regularly molested, injured, harassed, detained, and prevented from doing their work. The campaign supports the enactment of an international convention for the protection of journalists to combat impunity more effectively. It cites the case of Mexico as a country where impunity is almost total because of the corruption of local authorities.
Lisa Schlein filed that report for VOA in Geneva. The Press Emblem campaign also singles out Afghanistan, Syria, Somalia, and Iraq, where it says crimes against journalists go unpunished. Back in the U.S., President Trump was in full campaign mode last night in the state of Mississippi as he brushed aside the threat of impeachment he faces in the House of Representatives over his dealings with Ukraine. We get a report from AP correspondent Tim McGuire.
President Trump tells a crowd in Tupelo, Mississippi, that he and they are the targets of a conspiracy to take away his 2016 election and block his re-election effort.
The Democrats, the media, and the deep state are desperate to stop us.
Trump slamming the House Democrats for investigating his seeming effort to get Ukraine to investigate the Democrats and former Vice President Joe Biden and his son Hunter. Biden, in a speech to Iowa Democrats, calls Trump a threat that needs to not only be stopped next November.
We've got to beat him soundly so everyone knows we are not going back to a time when another president like him can hold that office.
That from KCCI. I'm Tim McGuire.
Before leaving the White House, the president voiced optimism on the chances for a trade deal with China.
Well, we're moving along with a deal with China. China wants to make the deal very much, and we have a good relationship, and we'll see what happens. I don't like to talk about deals until they happen, but we're making a lot of progress.
The president also said an agreement could be signed in Iowa in the near future. Firefighters continue battling wildfires in the state of California. Tens of thousands of people have been evacuated from their homes in the state. Gene Randall, VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नज़र डालते हैं प्रोग्राम में शामिल मौजूदात पर। इस्लामाबाद में मौलाना फजल रहमान का आज़ादी मार्च, वज़ीर आज़म इमरान खान से इस्तीफ़ा देने का मुतालबा, वज़ीर आज़म हाउस की तरफ बढ़ने का बिलवास्ता इंतबाह, पाकिस्तान में ताजरों की हड़तालें और सियासी एहतजाज के मुल्की मईशत पर असरात। इसके अलावा हम बात करेंगे माहौलियात के बारे में। दुनिया का दूसरा आलूदा तरीन शहर लाहौर करार पाया है, जबकि अकवाम मुत्तहिदा की रिपोर्ट रोशनियों का शहर कहलाने वाले शहर कराची को रहने के काबिल ना होने वाले बड़े शहरों की फहरिस्त में शामिल कर रही है। इन मौजूदात के अलावा हमारा सेगमेंट अलिफ से ये तक, उसमें हम बात करते हैं तालीम पे। प्रोग्राम सेहत ज़िंदगी है, उसमें आज हम बात करेंगे इंसानी जिस्म में मौजूद प्लेटलेट्स और उनकी अहमियत पर। इसके अलावा कुछ खसूसी रिपोर्टें भी आज के प्रोग्राम का हिस्सा हैं। सामिन, आप जानते हैं कि जमीयत उलमाए इस्लाम मौलाना फजलुर रहमान ग्रुप के सरबराह मौलाना फजलुर रहमान आज़ादी मार्च के साथ इस्लामाबाद पहुंच चुके हैं, जहां दीगर सियासी जमातों की क़यादत ने भी उनके स्टेज से और उनके कंटेनर से खिताब किया है। बड़ी तादाद में लोग यहां पे मौजूद हैं, उनके हामी और इस रैली में शामिल लोग, और जिसके बारे में उनका ख्याल है कि ये लाखों का मजमा है, बड़ा मजमा है। और इस मजमे से खिताब में मौलाना फजलुर रहमान ने वज़ीर-ए-आज़म इमरान ख़ान से इस्तीफ़े का मुतालबा किया है, और इसके लिए जुमे के दिन उन्होंने दो दिन की मोहलत दी। और बिलवास्ता अंदाज में ये भी कहा कि ये मजमा ये इतनी ताकत रखता है कि वो वज़ीर-ए-आज़म हाउस जाकर वज़ीर-ए-आज़म को गिरफ्तार कर ले। मुबसरीन इस बयान को बहुत संजीदगी से ले रही हैं और तशवीश जाहिर की जा रही है कि कोई सिक्योरिटी की सिचुएशन पैदा हो सकती है। इस ज़िम्न में हम बात करेंगे जनरल अमजद शुएब साहब से, पाकिस्तान के मुमताज़ दिफाई तजयकार हैं, और उनसे हम जानने की कोशिश करेंगे कि जब सियासी जलसों में, रैलीज़ में जब हजूम जो है वो कंट्रोल से बाहर हो जाता है, तो सिक्योरिटी के पैरामीटर्स क्या होते हैं, सिक्योरिटी के लिए स्टैंडर्ड्स क्या होते हैं, हिदायत नामा क्या होता है, सिक्योरिटी किस तरह से बुरे कार आती है, सिविलियन हुकूमत की हिदायत पे फ़ौज को क्या किरदार अदा करना होता है, और फ़ौज अपने तई उसके पास क्या कुछ प्लान्स होते हैं। सो जनरल अमजद शुएब साहब से बात करते हैं। जनरल अमजद शुएब साहब, मुमताज़ दिफाई तजयकार, बहुत शुक्रिया आपका, आपने वॉइस ऑफ अमेरिका से बात की। इस्लामाबाद में इस वक्त एक पॉलिटिकल सिचुएशन है, जहां पे अपोजिशन के एक लीडर ने बाकी जमातों के रहनुमाओं की मौजूदगी में एक तरह का इंतबाह जारी कर दिया है कि अगर आइंदा दो दिनों के अंदर, जुमे को ये इंतबाह जारी किया गया है, दो दिनों के अंदर प्राइम मिनिस्टर इस्तीफ़ा नहीं देते तो आवाम का ये मजमा इतना इख्तियार या ताकत रखता है कि वो वज़ीर आज़म हाउस जाके उनको गिरफ़्तार कर ले। सो एक काफ़ी संगीन इसके अंदर धमकी नज़र आती है। एक तो अपना एनालिसिस दीजिएगा इस बयान के अंदर, क्या इशारे हैं?
देखिए, बात यह है कि मौलाना जिस दिन से शुरू हुए हैं वो किसी एक बात पर तो कायम नहीं, और बात बढ़ती गई और गवर्नमेंट ने इन पे यकीन किया और इनसे एक एग्रीमेंट किया कि ये पीसफुल मार्च करेंगे। गवर्नमेंट की थोड़ी सी नासमझी, क्योंकि अगर अगर ऑब्जेक्टिव हो कि जी हुकूमत गिरानी है तो पीसफुल मार्च से तो हुकूमत को भी नहीं जाती। सो नेचुरली गवर्नमेंट को समझना चाहिए था कि ये अल्टीमेटली वायलेंस की तरफ जाए। दूसरी बात यह है कि ये गवर्नमेंट को पता है, पब्लिक को भी पता है और नज़र भी आता है कि इसमें हकीकतन पॉलिटिकल पार्टीज की पार्टिसिपेशन जो है वो सिर्फ लीडर्स की हद तक है कि आके वो तकरीरें करके घर चले गए, ना वो पहले शामिल हुए किसी जगह पे और ना ही आगे शामिल होंगे। तो जो लोग हैं वो मजहबी जमात के लोग हैं, जो रिलीजियस उनके उनके स्लोगन हैं रिलीजन से रिलेटेड, और वो चार्ज होते हैं। और ये हमारा तजर्बा भी है कि जब भी मजहबी कार्ड खेला गया है तो उससे फतूर काफी मचा, उससे वायलेंस की तरफ लोग गए हैं। तो ये भी गवर्नमेंट को समझना चाहिए था कि ये मजमा जो है इसको अगर अगर ऑब्जेक्टिव चेंज नहीं हुआ, ऑब्जेक्टिव वही है गवर्नमेंट को लेंगे तो वो फिर अल्टीमेटली दे विल रिजॉर्ट टू वायलेंस। तो ये तो सिचुएशन है। अब चीज ये है कि ये आज कल में इनको फैसला करना होगा कि क्या मौलाना को, जिसकी सिर्फ 9 सीटें हैं पार्लियामेंट में, और अगर हिस्ट्री देखी जाए तो यही होता उनके पास, कभी 9 हो गई, कभी 10 हो गई, कोई दो कम या दो ज्यादा, इससे ज्यादा उनकी हैसियत नहीं। तो क्या मुल्क इस चीज का मुतामिल है कि किसी ऐसी छोटी जमात को या किसी को वो इजाजत दे दें कि वो सिर्फ अपने मदारस से लोगों को इकट्ठा करके ले आए, मुरली डैम उनके या जो भी उनके पैरोकार इनको सारे मुल्क से इकट्ठा करके तो कैपिटल पे चढ़ाई करके तो गवर्नमेंट बदल दें। अगर ये रवायत बनती है फिर ये जिसको आज निकालेंगे कल वो भी लोगों को लेके आ जाएगा, उसके भी कोई ना कोई सपोर्टर तो होंगे और वो आगे ये कहा तो ये दैट विल जनरेट लॉट ऑफ इंस्टेबिलिटी, गवर्नमेंट इस तरह चलती नहीं। तो देर हैज टू बी अनदर राउंड ऑफ नेगोशिएशन एंड पीपल हैव टू टेल देम, वरना तो जो आप सिक्योरिटी की बात करते हैं वो आर्मी आती है थर्ड ईयर में।
मेरा यही सवाल था कि इसके बाद अगर सिचुएशन उस तरफ जाती है, अगर मैं इसको फ्रेज कर लूं कि जहां पे पॉलिटिकल इंगेजमेंट हो भी और उसके वो नतीजा खेज साबित ना हो सके, सिक्योरिटी की सूरत हाल पैदा हो जाए, जैसे ऐलान किया गया है कि प्राइम मिनिस्टर हाउस की तरफ जाएंगे और ये मजमा इस्तीफ़ा लेने के अहल है, इसके अंदर एक इंतबाह है, अगर लेट्स अज्यूम कि ऐसी सिचुएशन हो जाती है तो सिक्योरिटी को क्या करना होता है? हुकूमत अगर फौज से मदद तलब कर
जाए, हर हालत में आर्मी भी हो या आपकी नेशनल आर्मी है उसकी 100% कोशिश यही होती है कि यूज ऑफ वेपन ना, क्योंकि आपके पास आर्मी के पास कोई डंडा लाठी तो होती नहीं, उन्होंने तो वेपन है। सो अगर वो आपको वार्निंग देंगे, तरीकाकार यही होता है कि आर्मी अनाउंस करती है, कर्फ्यू लगा देती है, वार्निंग दे देती है और लोगों को कह देती है कि अब जो कर्फ्यू की है उसके वायलेशन करेगा या फना इलाके के अंदर दाखिल होगा उसको मार दिया जाएगा
जी।
तो ये वार्निंग दे देते हैं, फिर कोई वायलेट करता है तो उसको उसके खिलाफ वेपन इस्तेमाल होता है। लेकिन सूरत में नेचुरली ये किलिंग वगैरह जब होती है तो अमूमन इसका इम्पैक्ट अच्छा नहीं होता, इन वे कि आर्मी जो है वो खुद भी नहीं चाह रही होती कि अपने ही वतन के लोगों को वो मारें, लिहाजा इससे हर हालत में अवॉइड करने की जरूरत होती है। तो उसमें गवर्नमेंट के पास ऑप्शंस होती हैं, अगर आज गवर्नमेंट इनकी सारी लीडरशिप को उठा दे तो थोड़ी बहुत मेंटलाइजेशन होगी, लेकिन जब लीडर नहीं होता तो मामला खत्म हो, जब मामला जो है वो डिसिपेट होने शुरू होते हैं कुछ देर के बाद, तो आज लीडरशिप सारी एक जगह पे इकट्ठी है, उनको पकड़ के उनको किसी जगह रेस्ट हाउस वगैरह में बंद कर दें, बिठा दें।
जनरल साहब, लेकिन इसमें भी जो सवाल है ना कि अगर सैकड़ों या इवन चंद हज़ार में लोग होना तो ये देखा है कि पुलिस भी मुंतशिर कर लेती है, लेकिन अगर मजमा 40-50 हज़ार या उससे ज़्यादा का हो, 1 लाख के करीब का हो, तो उस सूरत में सिक्योरिटी और हुकूमत आमतौर पर फ़ौज की तरफ देखती है। आपने बिल्कुल दुरुस्त कहा कि फ़ौज भी नहीं चाहती कि कोई वहाँ पे कैजुअलिटीज़ हों, असले का इस्तेमाल हो या ब्रूटल हो, लेकिन इस कंडीशंस को कंट्रोल कैसे किया जाता है, या फिर हुकूमत से कहा जाता है कि उनके मुतालबात को एडजस्ट करें क्या?
जी जी, वो नहीं, नहीं वो बिल्कुल लास्ट रिसॉर्ट होता है, जब कभी कोई गवर्नमेंट समझती है कि उसकी रेट खत्म हो चुकी है
जी,
तो देन ओनली देन दे डिसाइड कि अच्छा ठीक है जी अब हम कोर्ट करने का सोचें, तो वो बाद में आती बात। बात ये है कि यहाँ पे 2-3 चीजें जो आपने करनी है, एक तो ये कि जब आप आर्मी को आर्टिकल 245 के तहत रिक्विजिशन करते हैं तो वो सिर्फ आर्मी नहीं होती, तमाम गवर्नमेंट फोर्सेस जो हैं वो उसके नीचे शुरू उसके अंडर कमांड हो जाते हैं, यानी पुलिस भी उससे ऑर्डर लेना शुरू कर देती है लोकल कमांडर से, रेंजर्स भी उस लोकल कमांडर से ऑर्डर लेना शुरू कर देते हैं, और उसमें भी आपकी कोशिश यही होती है कि आप रेंजर्स और पुलिस वगैरह को इस्तेमाल करें और सिर्फ उनको बैकअप सपोर्ट देने के लिए पीछे आर्मी रखते हैं, बट देन अगर कोई ऐसी सिचुएशन आ जाए कि आर्मी सामने आए तो फिर वो भी इस्तेमाल हो जाती है। लेकिन तरीकाकार ये होता है कि आप अपनी स्किल से जो बहुत बड़ा मजमा है उसको ब्रेक करते हैं इनटू स्मॉलर पार्टीज, और वो ब्रेक करने के लिए आपने बाज सड़कें ब्लॉक की होती हैं, बाज पे आपने बाड़ बाड़ लगाई होती है, जहाँ कहीं वो जाना चाहते हैं वो जा नहीं सकते, एक जगह अंदर घुस जाते हैं तो पीछे से बार बार लगा दी जाती है ताकि अंदर गए तो वो ब्लॉक हो जाएं या वो ट्रैप हो जाएं वहां पे, फिर उनको लाठी वाठी मार के। तो ये सिचुएशन हमने जुल्फकार अली भुट्टो, मैं इंचार्ज था उस जमाने में
जी जी,
लाहौर में जब जुल्फकार अली भुट्टो ने लाहौर मार्शल लॉ लगाया था और निजाम मुस्तफा मूवमेंट उनके खिलाफ चली थी,
सही,
तो उसमें हमने बिल्कुल इसी तरह शुरू में 1-2 दिन कुछ थोड़े बहुत लोग मारे गए, 2-4-5, लेकिन हमने देखा कि उससे कंट्रोल नहीं होती सिचुएशन, उसके बाद हमने कोई किसी को नहीं मारा, हमने सिर्फ उनके प्लानिंग की कि इनके जो बहुत बड़ा मॉब आता है इसको ब्रेक कैसे करना है इंटू स्मॉलर पोर्शंस, तो वो स्मॉलर पोर्शन हो जाता है जब ट्रैप हो जाते हैं लोग, कोई एक गली में ट्रैप हो गया, किसी एक सड़क पे कुछ ट्रैप हो गए, 200-400 इधर निकल गए, 500-1000 उधर निकल गया, وہ پھر آپ نے وہاں پہ اپنی پلیسنگ کی ہوتی ہے ٹروپس کی اور پولیس کی یا رینجرز کی, تو وہ دین دے آر ہینڈلڈ ان دیٹ مینر. تو نیچرلی جب آپ آنسو گیس استعمال کرتے ہیں اور کوئی ایسی چیزیں تو اس سے موب منتشر تو ہوتا ہے کچھ نہ کچھ, پھر وہ بھاگتے ہیں دائیں بائیں تو ٹریک ہو جاتے ہیں.
تو جنرل صاحب آپ موازنہ کیسے کریں گے اس صورتحال کا جب نظام مصطفیٰ ریلی کو ہینڈل کیا گیا, اس وقت کتنا موب تھا ان ٹرمز آف اٹس نمبر یا سائز, اور اب کی بار جو آزادی مارچ کے اندر مولانا فضل الرحمان کے فالوور بیٹھے ہیں وہ کتنے انتھوزیسٹ ہیں اور کتنے کمیٹیڈ ہیں؟
ہاں یہ آپ کی بات درست ہے, یہ اب سب جو اس وقت موجود ہیں یہ چونکہ ایک ہی جگہ پہ ہیں تو یہ موب بہت بڑا ہے. اس وقت بہت بڑے بڑے موب یا جلسے نکلتے تھے لیکن اس سائز کے نہیں, لیکن وہ شہر میں تین چار پانچ جگہوں پہ ہوتے تھے.
جی
مثلا لاہور شہر میں آپ اگر واقف ہیں لاہور شہر سے تو لاہور میں ایک لوہاری ہے چوک, وہاں پھر نیلا گنبد ہے, پھر مال روڈ شیئرنگ کراس ہے, تو مختلف جگہوں پہ وہ بنتے. چنانچہ ہم نے تو ڈپلائمنٹ مختلف جگہوں پہ کی ہوتی تھی ٹو ٹیکل دی موب, تو وہاں پہ پھر ایک آپ یوں کہہ لیجیے کہ لوکل پلان بنائی جاتی تھی فار لوکیلٹیز جہاں جہاں ہیں, لیکن یہ ہیں سارے ایک ہی جگہ پہ. تو بہرحال ان کو بھی منتشر کرنے کا انتظام تو کیا جا سکتا ہے, یہ نہیں ہے کہ کوئی ذریعہ ہے نہیں,
مینیجیبل ہے آپ کے خیال میں.
لیڈرشپ اگر آپ کی آپ ان کو اٹھا دیتے ہیں تو موب کو منتشر کرنا جو نسبتاً آسان ہو جائے گا آپ کے لیے.
تو جنرل یہ ایک اسکول آف تھاٹ کے اگر سر دو لاکھ بھی لوگ بلکہ پانچ لاکھ لوگ بھی اگر آ جائیں ایک اسکول آف تھاٹ کے, تو اس پہ یہ دباؤ بڑھنا چاہیے حکومت کے اوپر, گوس کو چلے جانا چاہیے؟
وہ میں یہ کہتا ہوں کہ مثال کے طور پہ سارے طبقے بھی اگر آ جائیں اور پانچ لاکھ لوگ آ گئے سب کچھ ہو گیا, طریقہ کار یہ آئینی نہیں ہے, یہ غلط ہے, اس پہ پھر بھی اوائڈ کرنا چاہیے, اس کو روکنا چاہیے. اور موب کے ساتھ بات چیت کر کے یا ان لیڈرز کے ساتھ بات چیت کر کے اگلے الیکشن کی بات ہو سکتی ہے, ان ہاؤس چینج کی بات ہو سکتی ہے, مگر دیر آر نمبر آف ویز جس میں جو آئین آپ کو پرووائڈ کرتا ہے سولوشن انڈر سچ سرکمسٹانسز, تو اس طرف جانا چاہیے. چاہے اس کے کہ یہ تجویز یہ اس طرح کی ایک روایت بن جائے کہ کوئی بھی آدمی اگر کوئی بھی لیڈر جو ہے وہ اپنے پارٹی کے لوگ سارے ملک سے اکٹھے کر کے ایک جگہ لے آئے, بے شک الیکشن میں اس کو چار سیٹیں ملیں لیکن چونکہ ورکر ہر شہر میں موجود ہیں سب کو کال دے اور وہ اکٹھے ہو جائیں ایک جگہ پہ اور چھ سات دن اکٹھے ہو کے تو وہ دھاوا بول دیں کسی بھی اور کہیں کہ حکومت بن جائے, تو وہ تو کوئی اچھی روایت نہیں ہے, تو کسی بھی حکومت کو سیکورٹی نہیں رہے گی. اس طرح
پاکستان کی فوج بالخصوص ایسے حالات جب بھی پیدا ہوئے ہیں اس کی اپنی کوئی کہنا چاہیے کہ سوچ بچار پریپریشن کوئی تھاٹ پروسیس اس کے
ہماری جو میں سمجھتا ہوں اس میں ہمیشہ سوچ یہ رہی ہے کہ گورنمنٹ کو ایڈوائز کیا ہے کہ جناب آپ پیسفل طریقے سے ہینڈل کریں, ڈو ناٹ ریزورٹ ٹو وائلنس, اس سے لازمن بٹرنس بڑھتی ہے, اس سے کوئی معاملات حل نہیں ہوتے, اور یہی کہا جاتا ہے کہ آپ نیگوشیٹ کریں. اور میرا اپنا خیال ہے کہ نیگوشیشن میں چونکہ گیو اینڈ ٹیک کی ضرورت ہوتی ہے, تو آج اگر مولانا کے مطالبات ہیں جو بڑے ہارڈ لائنر کی طرح وہ بول رہے ہیں اور بڑا وہ تھریٹننگ سی لینگویج, لیکن جب آپ گیو اینڈ ٹیک کرنے کے لیے بیٹھیں گے تو میرا اپنا اندازہ ہے کہ وہ بھی سمجھے گا مودی کہ بھائی مجھے یہ میں کر سکتا ہوں یہ نہیں کر سکتا, لہٰذا اس کو اکتفا کرنا چاہیے. تو مذاکرات کریں گے تو پھر اس سے پتہ لگے گا کہ آپ تھریش ہولڈ ہے کہ آگے جس سے آگے کی چیزیں سیٹل ہو سکتی ہیں.
لیکن جو سوال تھا کہ اس میں ظاہر ہے چونکہ بہت بڑے اسٹیک ہولڈرز ہیں قومی ادارہ ہے, سو وہ اپنی پلانس اے بی سی کچھ ذہن میں ہوتا ہے ان کے
پلانس تو لازمن ہوتی ہیں, لیکن یہ آپ کو میں واضح کر دوں کیونکہ آپ کو کوشچن اس طرح واضح نہیں ہے. یہاں پہ ملٹری ٹیک اوور کے کوئی چانسز نہیں, آرمی اس طرف قتل نہیں جائے گی نہ جانا چاہتی ہے, اور نہ ہی یہاں پہ کوئی ایسی سچویشن ہے کہ ملٹری انکریج کرے ان کو کہ جناب آپ وائلنس کی طرف جائیں. سو الٹیمیٹلی آرمی کے پاس پلانس تو ایز اے لاسٹ ریزورٹ سب کچھ ہوتا ہے کہ آپ یوز آف فورس ان سپورٹ ان ایڈ آف سول پاور, گورنمنٹ یہی رہے, یہی گورنمنٹ اپنے آئینی اتھارٹی یوز کرتے ہوئے آرمی کو بلائے اور آرمی اس گورنمنٹ کے کور میں اپنے تمام پلانس لانچ کرے, لیکن اتھارٹی سول گورنمنٹ کی. اور دوسری طرف یہ ہے کہ اس اتھارٹی کے انڈر بھی گورنمنٹ کو جو ایڈوائس دی جائے کہ وہ یہی ہوگی کہ جی آپ نیگوشیٹ کریں گیو اینڈ ٹیک پہ اور اوائڈ کریں کہ حتی الامکان ہمیں وائلنس کی طرف نہ جانا پڑے.
بہت شکریہ جناب جنرل امجد شعیب صاحب, آپ نے وائس آف امریکہ سے بات کرنے کے لیے وقت نکالا.
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
जी सामिन, हमने जनरल अमजद शुएब साहब से गुफ्तगू की और अब हम बात करते हैं कि ओवरऑल पाकिस्तान के अंदर इस वक्त हम देखते हैं कि एक तरफ ताजरों की हड़तालें थीं, अगरचे हुकूमत के साथ उनका एक माहदा तय पा चुका है, लेकिन दो दिन की हड़ताल रही गुज़श्ता हफ्ते, और इसी तरह सियासी एहतजाज हो रहे हैं। सियासी जमातों की जो क़्यादत है हुकूमत के मुखालिफ बिलखसूस, वो एक प्लेटफार्म पर नज़र आ रही है और धरने हैं, मार्च हैं और हुकूमत के लिए इंतबाही नोटिस हैं। इस तरह का जो माहौल है वो मुल्की मईशत पे कैसे असरानंदाज होता है, ख़ास तौर पे जब मईशत पहले से मुश्किलात से दो चार हो, स्ट्रगल कर रही हो। पाकिस्तान के वज़ीर आज़म इमरान ख़ान का ये दावा है कि ये सारे एहतजाज इसलिए नहीं हो रहे कि मईशत ख़राब है, उनके बकौल ये इसलिए हो रहे हैं कि मईशत ठीक हो रही है, और इसलिए उनके मुखालिफ समझते हैं कि अगर मईशत दुरुस्त हो गई तो फिर हुकूमत को गिराना उनके लिए आसान नहीं होगा। एनीवे, इस पर हम बात करते हैं मुमताज़ माहिर इक्तसादियात शाहिद हसन सिद्दीकी से। सो डॉक्टर साहब, बहुत शुक्रिया। ये जो मेरी तमहीद है, इसके अंदर सवाल भी है, क्या इम्पैक्ट होता है ये पॉलिटिकल अनरेस्ट का, या अगर मार्केट के अंदर भी अनरेस्ट हो, सो वो जो बड़ी पिक्चर में मईशत को कैसे असरअंदाज करते हैं ये अवामिल?
बहुत शुक्रिया। ये बात आपकी बिल्कुल सही है कि ताजर और सनतकार अगर हड़ताल करते हैं, मुल्क में सियासी झगड़े होते हैं, एहतजाज कल्चर होता है, तो उससे मुल्क में बेयकीनी की कैफियत बहुत ज़्यादा बढ़ जाती है। चुनाचे अगर हम मोटी मोटी बातें देखें, नंबर एक, मुल्की व बैरूनी सरमायाकारी बुरी तरह मुतासर होती है। नंबर दो, बैरूनी सरमायाकार और वो लोग जो पाकिस्तान से बरामदात करते हैं, यानी बैरूनी इम्पोर्टर्स, वो अपना दौरा पाकिस्तान मुलतवी कर देते हैं, अपने एक्सपोर्ट ऑर्डर्स कैंसिल कर देते हैं और वो ऑर्डर्स किसी और मुल्क को दे देते हैं। तीसरे ये कि मुल्क से सरमाए का फरार यानी फ्लाइट ऑफ कैपिटल तेज हो जाता है। चौथा ये कि सनती सरगर्मियाँ और तजारती सरगर्मियाँ मान पड़ जाती हैं। और पांचवा गालिबन ये कि मुल्क की साख और इमेज जो है वो बुरी तरह खराब होती है। अब ये जो एकदम ताजरों के आया, फिर उसके बाद पॉलिटिशियंस ने मार्च शुरू कर दिया, ये सब हुआ, उसके असरात तो अभी आयने हैं। तो ये चीज इस बात का मुताकाजी है कि हुकूमत और अपोजिशन मुल्क के मफाद में और ताजर और सनतकार सर जोड़ के बैठे कि ये सूरत हाल मेरे ख्याल से जारी नहीं रहनी चाहिए और नहीं रह सकती।
तो डॉक्टर साहब, हमने जो एक इस्तेलाह सुन रखी थी पहले मिसाक जमहूरियत की, और फिर कहा गया कि असल में तो इस मुल्क को मिसाक मईशत की ज़रूरत है। तो सियासी इख्तलाफ भले हों, लेकिन तमाम बड़ी सियासी जमातें किसी एक मुआशी एजेंडे, मुआशी पॉलिसी पे अगले 10-12 साल के लिए वो इत्तेफाक कर लें, तो इससे फ़ायदा हो सकता है?
अतः नहीं, ये मेरे ख्याल से खुद फरेबी है। उसकी मैं आपको बता दूँ, ठीक है, पाकिस्तान में तीन बड़ी पार्टियाँ हैं, एक इख्तदार में है, दो माजी में 10 साल से थी। उन सब की जो इकोनॉमिक उनका एजेंडा है, जो मंशूर है, उसमें कुछ चीजें मुश्तरक हैं। मसलन ये कि वफाक और सूबे हर किस्म की आमदनी पर टैक्स लगाएंगे, वो तीनों पार्टियों के मंशूर में है। वफाक मईशत को दस्तावेजी बनाया जाएगा, काले धन को सफेद होने से रोका जाएगा, टैक्स की चोरी रोकी जाएगी, टैक्स मशीनरी की इस्लाह की जाएगी। ये वो बड़ी बड़ी खराबियां हैं जो अगर दूर हो जाए तो पाकिस्तान की मईशत के जो मसाइल हैं वो 70-75% तक हल हो सकते हैं। यानी ये तो मिसाक मईशत इस सेंस में मौजूद है कि वो पार्टियां जो पिछले 10 साल से हुकूमत में थी और मौजूदा हुकूमत, इनमें इनकी सबके मंशूर में यही है, लेकिन उनमें से तकरीबन 99% वो तीनों पार्टियां अमल नहीं कर रही। आज मैं आपके प्रोग्राम से कहना चाहता हूँ कि 2008 में जो बोहरान आया उसकी मैंने पेशनगोई वक्त से पहले कर दी थी, 1 साल या 2 साल पहले। 2013 की मैंने पेशनगोई की थी, रिकॉर्ड पर है, 2018 की थी, और आप, मैं आपको इससे पहले कर चुका हूँ, दोबारा कह रहा हूँ कि 2023 में हम फिर बोहरान में होंगे, आईएमएफ के पास जा रहे होंगे। ये तो बहुत सिलसिला पुराना हमारा चल रहा है, वही चीज चल रही है, कोई बड़ी तब्दीली या छोटी तब्दीली कोई आई नहीं है, कोई डॉक्यूमेंटेशन नहीं हो रही। अभी भी जो सौदा कल हुआ है ताजरों के साथ, उसमें यही कहा गया है कि हम 90 डेज तक उनसे NIC का तकाजा नहीं करेंगे, लेकिन मैं आपको बता दूं कि उन्होंने ये फैसला कर लिया कि हम इस शब्द को बाद में हंगामा करेंगे, हम नहीं मानेंगे।
लेकिन डॉक्टर साहब गवर्नमेंट क्या करे अब, गवर्नमेंट तो देखें ये तो एक तजवीज आई, वो कोशिशें कर सकती है, लेकिन दूसरी तरफ एक पूरा कहना चाहिए कि चेन है, पूरी एक फोर्स खड़ी है, ताजर कम्युनिटी है, वो पूरी मुजाहमत होती है, तो क्या करना है, आप क्या तजवीज़ करते हैं? डट जाए हुकूमत और कहे कि नहीं बिल्कुल इस पर कोई कम्प्रोमाइज़ नहीं होगा, इकॉनमी डॉक्यूमेंट करनी है, आप भी टैक्स नेट में भी आएँ, और जो लोग इतनी भारी ख़रीदारी कर रहे हैं तो पता तो चले कि कौन कर रहे हैं, वो भी टैक्स नेट में आएँ, सो गवर्नमेंट को क्या तजवीज़ करेंगे आप?
ये बड़ा अहम आपकी बात है, मेरी बात ताजरों से भी हुई है, दूसरे लोगों से भी हुई है। पहले एक मिसाल दूँ, इंडिया की आबादी आपको पता है कि 100 करोड़ से ज़्यादा है, लेकिन उसने जब 500 और 1000 के नोट मंसूख किए तो उन्होंने उसको 70 करोड़ लोग जो है मुतासिर हुए, 700 मिलियन। हमारी आबादी तो 22 करोड़ है, तो हम नहीं कर, बात ये है कि हम करना नहीं चाहते, और ताजिर और सनतकार ये कहते हैं कि इसी हुकूमत ने ये फैसला किया कि जिन लोगों ने चोरी से प्रॉपर्टी बनाई थी, रिश्वत के पैसे से बनाई थी, वो 1.5% दे दें, वो रेगुलराइज हो गई, तो वो कहते हैं वो नुकसान आप हमारे ऊपर डाल लें। दूसरे वो ये कहते हैं कि जनाब आपने ये कानून बनाया पाकिस्तान इस हुकूमत ने कि जो लूटी हुई दौलत बाहर गई थी उसको पाकिस्तान लाने की जरूरत नहीं है, बाहर ही रखें, हमें 6% टैक्स दे दें। तो अब वो ये कहते हैं कि जी आप तो उस नुकसान को पूरा कर रहे हैं, अगर टैक्सों का मुनसिफाना निज़ाम जो इनके मंशूर में था कि हम 100 दिन के अंदर कर देंगे, यानी अगर वो ये कहें हुकूमत जो उनके मंशूर में है, जो पीपल्स पार्टी के मंशूर में है, जो कि 10 लाख से ज्यादा पाकिस्तान में जो भी कमा रहा है अगर उसको उस मुल्क में रहना है तो टैक्स देना होगा, उस पर एतराज नहीं होगा। लेकिन जब आप एग्रीकल्चर सेक्टर जिसका शेयर 18% है वो सिर्फ 3 अरब टैक्स दे रहा है, तो ताजिर कहते हैं जी वो नहीं दे रहे, स्टॉक एक्सचेंज वाले नहीं दे रहे, बरामद को एक्सपोर्टर्स नहीं दे रहे, तो फिर हम ही क्यों दें? तो आप मुनसिफाना निज़ाम कायम करें और फिर आपकी जो रिट होगी वो इस्टेब्लिश होगी, क्योंकि आप मॉरल ग्राउंड पर होंगे। लेकिन आप जब ये कह देंगे कि जनाब अभी आपने जो है वो नैब हमारा सबसे बड़ा इरादा है एंटी करप्शन, उसने अभी ये कह दिया कि टैक्स चोरी के जो केसेस हैं जो हमारे पास थे हम वो वापस कर रहे हैं और आइंदा हम टैक्स चोरी पर केसेस को हाथ नहीं लगाएंगे। तो अगर एंटी करप्शन का इदारा सबसे बड़ा ये कहता है हम टैक्स चोरी नहीं रोकेंगे, और मैं आपको रिकॉर्ड पे बता रहा हूँ कि टैक्स चोरी और मराब के जो नुकसान हैं वो करप्शन से ज्यादा है, तो फिर जब वो ये लोग कहते हैं जी वो भी आपने छोड़ दिया, ये भी छोड़ दिया, तो जब सभी खा रहे हैं तो फिर हम भी करें, तो वो जमीर को मुतमईन करके, और हुकूमत मॉरल ग्राउंड पर नहीं है इसलिए ये मसला आ रहा है, एक दफा फैसला करें कि हर एक को टैक्स देना है जो मुल्क में रहता है, बात खत्म हो जाएगी। जैसे सारी दुनिया में होता है, जैसे आपके आप रहायश पजीर है वहाँ यही हो रहा है, खुशी से कोई नहीं देता, लेकिन निज़ाम तो आप अपनाएं। सूबाई हुकूमत कहती है कि हम नहीं लगाएंगे टैक्स, वफाकी हुकूमत कहती है हमें नहीं लगाएंगे ताकतवर तबकों पर, तो फिर ये कहते हैं 40 लाख आदमी है और उनमें से सिर्फ जो है 3 लाख 4 लाख से कम टैक्स दे रहे हैं, तो उनका जमीर तो है, तो वो यही कहते हैं कि निज़ाम नहीं हमारा पैसा तो खा जाएंगे। मेरे ऊपर जो GST लगाया आपने वो तो इसलिए लगाया है, और बिजली और गैस के दर जो बढ़ाए हैं
ज्यादातर हमारा फोकस बिजनेस कम्युनिटी पे रहा है, लेकिन सियासतदान जो ऑफ कोर्स इस मुल्क की क्यादत करना चाहते हैं और एक तरह से मुल्क के मुस्तकबिल और मुल्क के मौशी मुस्तकबिल की बागडोर जिनके हाथ में होती है, उनको खुद कितना एहसास होना चाहिए, यानी कम अज़ कम अगर तहरीक इंसाफ हो या मौलाना फजल रहमान साहब हों, वो वक्त बे वक्त के धरनों से गुरेज करें और जो एक पॉलिटिकल इकोनॉमिक स्टेबिलिटी है उसकी राह जो है वो हमवार रहने दें, ना कि वहाँ पे मुश्किलात पैदा करें।
आपने जो फरमाया इसमें 100% मैं मुत्तफिक हूँ, एक बेजबाज एक पाकिस्तानी मुहब्बतन पाकिस्तानी की हैसियत से सियासतदानों की ज्यादा जिम्मेदारी आई होती है कि पाकिस्तान की सलामती, पाकिस्तान की मईशत, पाकिस्तान से गुरबत खत्म करने के लिए उनको अपना किरदार अदा करना है, ना कि गुरबत बढ़ाना, बेरोजगारी बढ़ाना, एहतजाज करके सनतों को बंद कराना, स्कूल कॉलेजेस को बंद कराना, बैरूनी, मुझे पता है बहुत से लोगों ने जो पाकिस्तान आने वाले थे सरमायाकारी के लिए उन्होंने टूर्स कैंसिल किए, मेरे इल्म में है, तो ये चीजें उनको भी तो सोचनी है कि भाई मुल्क हो ताकतवर होगा तो हुकूमत करेंगे तो उनको कुछ मिल जाएगा, तो ये तो बिल्कुल आपने सही कहा, इसमें तो कोई दो राय नहीं है उनको भी। अब हमारा बदकिस्मती ये है कि हमारे जो एंकर हजरात हैं वो टीवी पर ये सवालात नहीं करते, उनसे सबकी ये जिम्मेदारी है, दानिश्वरों की भी, थिंक टैंक्स की भी, कि वो मुल्क की सलामती के लिए वो बातें करें जिससे मुल्क तरक्की करेगा, जिसकी तरफ आपने इशारा किया है मैं उससे 100% मुत्तफिक हूँ।
बहुत शुक्रिया डॉक्टर शाहिद हसन सिद्दीकी साहब, आपने हमारे लिए वक्त निकाला, आप हमारे साथ थे, आपका बेहद शुक्रिया।
मीडियम वेव 972 किलोहर्ट्ज पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन. हमारी वेबसाइट है urduvoa.com. ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
जी सामिन, प्रोग्राम आपकी दुनिया में आपका खैर मकदम. मैं हूँ असद हसन और बात हम करेंगे पाकिस्तान में जुमेरात को तेज गाम को पेश आने वाले हादसे के ऊपर, जिसमें इस वक्त तक जो हमें इत्तलात हैं जब ये प्रोग्राम रिकॉर्ड किया जा रहा है जुमे को, उसमें कम से कम 73 अफराद जो हैं वो लुकमा अजल बने. कई एक अफराद उसमें ज़ख्मी हैं, जिनमें से कई एक की हालत जो है वो बहुत नाजुक बताई जाती है. इब्तदाई तौर पे ये कहा गया कि आग सिलेंडर जो रखा गया था मुसाफरों की जानिब से और वहाँ पे खाना बनाने के दौरान सिलेंडर फटने की वजह से हुई और बड़े पैमाने पे आग लग गई. लेकिन फिर ये भी कुछ ऐनी शाहिदीन के रेफरेंस से ये खबरें आईं कि ये आग सिलेंडर की वजह से नहीं लगी, बल्कि उसके अंदर शॉर्ट सर्किट हुआ ट्रेन के अंदर, जिसने इसको स्पार्क किया. फिर भी बहुत सारे लोग सोशल मीडिया के ऊपर ये सवाल उठा रहे हैं कि शॉर्ट सर्किट से लगने वाली आग इस कदर तेज़ी से नहीं फैलती है. जो ट्रेन के ड्राइवर थे उनका भी नुक्ता नज़र यही था कि ये शॉर्ट सर्किट अगर हो तो इतनी शिद्दत से और इतनी तेज़ी से आग नहीं फैल सकती जो लम्हों में इंसानों को जो है वो मुकम्मल तौर पर निगल जाए. और इतने बड़े शोले जो लपकते हुए नज़र आए टेलीविजन स्क्रीन्स के ऊपर, इस लेवल पे ये आग पहुंच जाए. एनीवे, हम इसकी टेक्निकलिटीज़ पे बात नहीं करते, हम इसके ज़रा समाजी पहलू पे बात करते हैं. सिलेंडर गैस के वो बराह रास्त अगर ज़िम्मेदार थे भी या नहीं, अगर स्पार्क की वजह से भी लगी है तो सिलेंडर्स का वहाँ पे होना उसने उसको दोआतशा कर दिया और उसको हलाकतों की तादाद में या बड़े धमाकों की का सबब वो सिलेंडर बने हैं. सो क्या जो ट्रांसपोर्टेशन के नक़लो हमल के जो ज़राए हैं उनके ऊपर इसकी इजाज़त है? SOPs पे अगर नज़र डालें तो बताया जाता है कि इजाज़त नहीं है, लेकिन इन SOPs पे क्यों अमल दरामद नहीं हो सका? हुकूमत को कैसे कराना चाहिए? और दूसरी जानब हम बजाते ख़ुद एक शहरी होने की हैसियत से जो कवायद व जवाबित बनाए गए हैं किसी भी शोबे से मुतालिक, उन पर अमल दरामद करते हुए हम अपनी जानों का और अपने साथ सफ़र करने वाले दीगर अफराद की जानों का ख्याल क्यों नहीं रख सकते हैं? किस तरह की ज़रूरत है सिविक एजुकेशन का ताल्लुक है इससे? सो सिविक एजुकेशन पे हम बात करेंगे, समाजी रवैयों के ऊपर हम बात करेंगे. हमारे साथ हैं नरगिस ज़ारा, एकेडेमिया से उनका ताल्लुक है, तजियाकार हैं और इसके अलावा सोशल मीडिया पर इन्हीं इश्यूज़ के ऊपर लिखती हैं. नरगिस, बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है.
बहुत शुक्रिया.
अस्सलाम वालेकुम. वालेकुम अस्सलाम. इसका ये जो सिविक एजुकेशन का पहलू है इसके अंदर मेरे नज़दीक ख़ास तौर पे, और दूसरा जो ट्रेन के अंदर हादसा होने का एक और मतलब ये है कि जो SOPs होते हैं इदारों के, ऐसा कतन हो ही नहीं सकता कि पाकिस्तान में भी ये ना लिखा हो कि आपने ट्रेन में कोई आतिशगीर मादा नहीं लेके जाना है, या अगर लेके जाते हैं जैसे उसके लिए और तरह की ट्रेन होती हैं और उसमें और तरह के मेयर्स जो हैं वो लेने पड़ते हैं. सो क्या कहेंगे, किसका कसूर है, जिन्होंने नहीं रोका या जो इस पे बावजूद रोकने के मुसर रहते हैं कि नहीं हमने ट्रेन के अंदर खाना बनाना है? कैसे एजुकेट किया जाए लोगों को, कैसे एजुकेट किया जाए?
देखें, सबसे पहली बात तो ये है कि कॉन्स्टिट्यूशनली और पाकिस्तान के जितने भी कवानीन हैं उनको लेकर कवानीन बहुत अच्छे हैं किताब की हद तक पाकिस्तान में, और इस पर भी कवानीन है, एहतियाती तदाबीर पर भी हैं और हर किस्म के सफर के लिए वो हैं. अब उनको याद कराना और उनको किसी ने तंबीह की होगी या नहीं की होगी, मेरा नहीं ख्याल, क्योंकि अमूमन ये पाकिस्तान में नहीं होता. सब इसको एक रूटीन के तौर पे ले लेते हैं और ये चीज ऐसे चलती चली जाती है. तो ये रवैया बहुत अफसोसनाक है, और इसमें ज्यादा अफसोसनाक चीज ये है कि जब इस तरह का हादसा हो जाता है तो फिर हमारी तवज्जो इस तरफ मबजूल हो जाती है, और उसके बाद दोबारा से कुछ अरसे बाद इसी तरह का रवैया सामने आना शुरू हो जाता है. इससे पहले सिलेंडर फटने के जो वाकयात हैं वो वैगन वगैरह में भी हो चुके हैं. एक पूरे स्कूल के बच्चों की पूरी वैन थी जिसमें से
जी
कोई बच्चा भी नहीं बचा था. तो वहाँ भी एहतियाती तदाबीर जो है वो नहीं देखी गई थी, और यहाँ पर भी. और फिर खाना पकाने के लिए मतलब कैंटीन्स होती हैं रेलगाड़ियों के अंदर, कैंटीन्स होती हैं, हॉपर्स होते हैं, स्टेशन
आते हैं, बिल्कुल.
تو یہ تو خیر بالکل ہی ایک ایسا رویہ ہے جس کو کہیں سے بھی آپ جسٹیفائی کر نہیں سکتے.
دیکھیں ہر چیز میں ہم پھر یہ کہتے ہیں نا کہ ساری کی سارے کام جو ہے وہ حکومت کے کرنے کے تو نہیں, جو ایک سوشل ریسپانسبلٹی ہے ایک شہری کے بھی اپنے ذمے بہت کچھ ہے جو اس کو کرنا ہے. میں آپ کو, چونکہ آپ کا تعلق بھی اکیڈیمیا سے ہے اور میں بتاتا چلوں کہ یہاں ڈاکٹر افشاں ہما ہمارے اکثر پروگرامز میں آتی ہیں, اس ٹرین سے آنے کے اوپر انہوں نے جو ایک اسٹیٹس دیا ہے میں بالکل اس کو آپ کے سامنے رکھنا چاہتا ہوں, پھر اس بیک ڈراپ میں ہمارے لیے اور ذرا واسٹ ہو جائے گا ہمارا کینوس کے ہم بات کر سکیں. وہ یہ کہتی ہیں کہ یہاں الیکٹریشین ربر کے دستانے نہیں پہنتا, لائن مین لائف سیونگ جیکٹ نہیں پہنتا, مکینک آنکھوں پر حفاظتی چشمہ نہیں لگاتا, گٹر کھولنے والا ماسک نہیں پہنتا, مریض کو ہاتھ لگانے سے پہلے اور بعد میں سینیٹائزرز استعمال نہیں کیے جاتے, ایمبولینس مریض کو لینے نکلتی ہے تو اس میں پیٹرول نہیں ہوتا, کمپیوٹر میں وائرس سکین استعمال نہیں ہوتا, بڑی بڑی عمارتوں میں ایمرجنسی ایگزٹ نہیں, فائر ایسٹنگوشرز کام نہیں کرتے ہیں, گاڑیوں میں سیٹ بیلٹ ٹوٹے رہتے ہیں, موٹر سائیکل سوار ہیلمٹ نہیں پہنتے ہیں, بچوں کے والدین سڑک پار کرتے ہوئے ان کا ہاتھ نہیں تھامتے ہیں, کھانے کی اشیاء کو ڈھانپنے کا رواج نہیں, کوڑا کرکٹ گلی کنارے سڑ رہا ہوتا ہے, گٹر کا پانی راہ گزاروں میں بہتا ہے, جی ڈی روڈ پر سائیکل موٹر سائیکل اور رکشہ بھی چلتا ہے, بجلی کے تار بمشکل 5 فٹ اونچائی سے گزر رہے ہوتے ہیں, 12 سال کا بچہ کار چلا رہا ہوتا ہے اور ہم ایک ذمہ دار قوم ہیں, ان سب حالات میں ہم خوش ہیں. سو کرٹیسزم بھی ہے اور سارے کا سارا انہوں نے اجاگر بھی کر دیا ہے. سو یہ چیزیں کون امپلیمنٹ کرائے گا اور بیسیکلی لوگوں میں بذات خود کیسے شعور آئے گا؟
دیکھیں شعور تعلیم سے آتا ہے اور ایک چیز ہوتی ہے جس کو آپ کہتے ہیں کسی بھی معاشرے کا اجتماعی شعور, اور ہمارا جو اجتماعی شعور ہے وہ بہت عرصے سے ہمیں اس طرح کے علامات اس طرح کی دے رہا ہے کہ وہ کام نہیں کر رہا. ابھی کراچی میں جو پچھلے دنوں بارشیں ہوئی ہیں تو اس میں بھی کچھ اموات سامنے آئی ہیں اور لوگ بڑے ہیلپ لیس تھے اور سوشل میڈیا پہ وہ بار بار یہ بات کر رہے تھے اور اس کی طرف سے بھی وہاں کی حکومت جو ہے اس نے کچھ خاطر خواہ کام نہیں کیا اور اس کے بعد بھی نہیں ہوا. ابھی لاہور ہے آپ کا, کل سے وہ فضائی آلودگی کی لپیٹ میں ہے اور دوسرے شہروں میں یہاں پہ کوئی انوائرمنٹل ایمرجنسی نافذ ہو جاتی اور لوگوں کو گھروں میں بیٹھنے کو کہا جاتا, لیکن وہ ایک ایسا شہر ہے جہاں پہ لاکھوں لوگ کل دفتروں میں بھی گئے ہیں, بچے اسکولوں میں گئے ہیں اور کسی کو کوئی مجھے اس طرح کی کمپین نظر نہیں آئی کہ کہا گیا وہ حکومت کی طرف سے ادارے کی طرف سے کہ ہم ماسک لے لیں. اچھا لوگ اس کے بارے میں کچھ احباب سے جب بات ہوئی تو لوگوں نے ماسک خریدنا جو ہے وہ گوارا نہیں کیا اور بس ہیڈ ایک سب بتا رہے ہیں, چیسٹ کنجیشن بتا رہے ہیں, پرابلمس بتا رہے ہیں, لیکن لوگ وہ نہیں کر رہے جو کرنا چاہیے. تو آپ کی یہ بات بالکل ٹھیک ہے. اچھا جو شہری ہے, جتنے بھی شہری ہوتے ہیں انہوں نے حکومت کو کچھ اختیارات دیے ہوئے ہوتے ہیں, لیکن حکومت کے اختیار میں یہ نہیں ہے کہ ہم نے اپنا قدم آگ میں رکھنا ہے یا نہیں کرنا. حکومت کے اختیار میں کچھ اور قومی صوبائی وزارتی کچھ اور جو آپ کی سطحیں ہیں اس پہ کچھ اور پالیسیز ہوتی ہیں. حکومت کے ہاتھ میں کامن سینس نہیں ہے. کامن سینس جو ہے وہ ایک نعمت ہے ایک کامن مین کے لیے اور وہ خود کے پاس ہونی چاہیے. اس میں تعلیم ایک ذریعہ ہو سکتا ہے, شعور کا ایک ذریعہ تعلیم ہو سکتا ہے, لیکن تعلیم بھی شعور آپ کو انجیکٹ نہیں کرتی. تعلیم بالکل صحیح کہہ رہی ہیں, چیزوں میں سے ایک ہے. ہمارے ہاں بدقسمتی سے سب کچھ ہم یہ کہ مطلب رینڈملی چھوڑ دیتے ہیں. اللہ خیر کرے, توکل ایمان ہونا ضروری ہے, لیکن اللہ بہتر کرے گا, اللہ خیر کرے گا. تو اللہ نے بھی انسان کو عقل استعمال کرنے کو کہا ہے. اور جو بات جہاں سے شروع ہوئی ٹرین کے حادثے سے لے کر وہ ویگن والا یا وہ جو سارے ہیں, فار ایگزامپل کراچی میں جو ہوا ہے وہ بھی سب قیمتی جانے تھیں اور وہ بھی پاکستان کے معزز شہری ہی تھے جو کہ دنیا سے گئے ہیں. اور میرے خیال میں تو بارشوں سے پہلے سوچنا چاہیے تھا.
جی بالکل. اب یہ بتائیں کہ بالخصوص اب جب یہ سانحے یہ حادثے ہو جاتے ہیں تو سوائے اس کے کہ جو ایک پاپولر اناؤنسمنٹس ہوتی ہیں کہ وہ رسا کے لیے اتنے پیسے, زخمیوں کے لیے اتنے پیسے, کم از کم اسی کو ایگزامپل بنا دیا جائے کہ اس کے بعد یہ نہ ہو. یعنی اب ایس او پیز کے اوپر فوکس ہو جائے, لوگوں کی اویئرنیس اور ایجوکیشن کے اوپر فوکس ہو جائے اور امپلیمنٹ کرایا جائے. جیسے میں نے کہا کہ یہاں پہ آپ واشنگٹن میٹروپولیٹن ایریا میں ہیں, یہاں پہ ٹرین میں سینڈوچ کھانے کی پرمیشن نہیں ہے کہ آپ سینڈوچ کھا لیں, بنا ہوا کوکڈ جس کے اندر کوئی آتش زدگی کا یا امکان نہیں ہے کہ وہ اس کو
کہیں سے بھی.
تو یہ چیزیں اب ضروری نہیں ہے. اور جہاں تک آپ نے بات کی ایجوکیشن کی کہ صرف واقعتاً ڈگریوں سے کچھ نہیں ہوتا, لیکن پاکستان بھی ان ملکوں میں ہے جہاں پہ پوری ایک چین ہے اگر وہ استعمال کرنا چاہے, جس کو ہم ممبر اور محراب کی بات کرتے ہیں, یہ جو ہر جمعے خطبات ہوتے ہیں, اگر اس میں سیوک ایجوکیشن دی جائے, یہ بھی بالکل عین مذہب کے مطابق ہے, جانوں کی حفاظت, اپنی صحت کی حفاظت, دوسروں کی رائٹس کا خیال, تو یہ بہت تیزی سے یہ باتیں پروموٹ ہو سکتی ہیں.
اچھا صاحب, میں آپ کو ایک بات بتاؤں, آپ بہت اچھی بات کر رہے ہیں, ہمیں مسجدوں کو استعمال کرنا چاہیے. اور میں آپ کو بتاؤں سیوک ایجوکیشن پہ بیک ان 80s and 90s, سیوک ایجوکیشن پہ سرکاری اسکولوں میں چھوٹے چھوٹے کچھ واقعات ایونٹس کروائے جاتے تھے اور اویئرنیس دی جاتی تھی, اور اس چیز کو بڑھنا چاہیے تھا. جیسے سیلف ڈیفینس کروا دیا جاتا تھا, فرسٹ ایڈ کروا دی جاتی تھی, تو بچوں کو بتا دیا جاتا تھا. ابھی میں آپ کو مثال دوں, کل میں نے اپنے بچے کو سرو کیا ہے کھانا, اور غلطی سے جو نیپکن تھا اس کے نیچے چھری تھی, اور وہ نوٹس نہیں کی, تو اس نے مجھے کہا کہ ماما آپ کو پتا ہے میری ایج کے بچے کے پاس چھری نہیں آنی چاہیے. اب یہ کانسیپٹ اس کو کہیں سے سیوک ایجوکیشن میں دیا جا رہا ہے. اچھا, اس میں جو کمیونل گروپس ہیں نا, وہ بہت بڑا کردار ادا کر سکتے ہیں. مسجد تو ایک ادارہ ہے, ہمارے پاس بہت سارے ادارے ہیں جو ہم ہر ادارے میں اتنی زیادہ پروفیشنل ٹریننگز کرا رہے ہیں, ہم وہاں پہ اس طرح کی اویئرنیس پہ کام کیوں نہیں کرتے؟
صحیح,
ہمیں کرنا چاہیے, اور ہمیں میرے خیال میں گروپ لیول سے شروع کرنا چاہیے. ہمارے اتنے تو واٹس ایپ گروپس ہیں, پاکستان کی سوشل میڈیا پہ جو پریزنس ہے, جو فٹ پرنٹ ہے,
لیکن یہ بھی شاید وہ سیریس کنٹینٹ کی طرف جاتے نہیں ہیں لوگ.
میرے خیال میں سیریس کنٹینٹ کی طرف جانا چاہیے, کیونکہ یہ ہماری زندگیوں کا سوال ہے. ہر کسی کو زندگی ایک ہی دفعہ ملی ہے, اگر اسے اچھے سے جی لیں گے تو وہ بہت اچھا ہوگا. اور یہ ہمارے آس پاس ہماری فیملی, بچے, عزیز و اقارب, یہ سب کے لیے بہت ضروری ہے.
ٹریفک حادثات ہوں ہماری زندگیوں میں, ہمارے بچوں کی صورت میں جو مختلف حادثات ہمارے سامنے آتے ہیں, بچوں کی زندگی ہو, بچوں کی عزت نفس ہو, بچوں کی ایک انٹیگریٹی ہو, اس ریفرنس میں بھی ہم نے بات کی ہے کہ ہماری اپنی ذمہ داریاں کیا ہیں, اس سے پہلے کہ ہم نظام کے اوپر جائیں اور اس کو بھی کرٹیسائز کریں, اور ضرور کریں جہاں جہاں بنتا ہے اور جہاں جہاں لوپ ہولز ہیں اس کو درست کرنے کی ضرورت ہے, لیکن افراد کی, اشخاص کی اپنی ذمہ داریاں بھی ہیں جو اس کو پوری کرنی ہیں. نرگس, بہت شکریہ آپ کا, آپ ہمارے ساتھ تھیں.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں. پتا ہے www.urduvoa.com.
پروگرام آپ کی دنیا میں ایک بار پھر آپ کو ویلکم کہتے ہیں, میں ہوں اسد حسن. سامین, آپ نے اس ہفتے میں دو رپورٹس سنی ہوں گی, ایک کراچی سے متعلق تھی اور ایک لاہور سے متعلق, اور دونوں کا تعلق جو ہے وہ ماحولیات سے ہے. لاہور کے بارے میں کہا گیا کہ یہ ورلڈ ایئر کوالٹی انڈیکس میں دوسرا آلودہ ترین شہر ہے, پہلے نمبر کے اوپر بھارت کا دارالحکومت دلی وہ شامل ہے. اور آلریڈی یہ خبر یہ بھی آ چکی ہے کہ پاکستان کے اندر 22% جو اموات ہیں وہ فضائی آلودگی کے سبب ہو رہی ہیں. اور ایک اور خبر جو 31 اکتوبر کو سامنے آئی, اقوام متحدہ کے پلیٹ فارم سے یہ کہا گیا کہ کراچی ان دنیا کے بڑے شہروں کی فہرست میں شامل ہیں جو رہنے کے قابل نہیں رہے ہیں. کراچی جو روشنیوں کا شہر ہوا کرتا تھا, کیا وہ عوامل ہیں جس نے اس شہر کو رہنے کے قابل نہیں رہنے دیا ہے؟ سو اس پہ ہم نے بات کی ہے عمار گریریو صاحب سے, جو کہ ایک سینئر جرنلسٹ ہیں, انوائرمنٹ کے اوپر تھرو آؤٹ انہوں نے کام کیا ہے, اور جرنلسٹ کی, انوائرمنٹل جرنلسٹ کی کونسل کے وہ صدر بھی رہے ہیں. سو آئیے بات کرتے ہیں ان دونوں شہروں کے اوپر. جی عمار گریری صاحب, بہت شکریہ آپ کا اپنے وائس امریکہ سے بات کرنے کے لیے وقت نکالا. سو پہلے اگر ہم کراچی میں بات کر لیں, تو آپ کے خیال میں اس نوبت تک یہ شہر کیسے آیا ہے؟ بتدریج کہاں کہاں غفلتیں ہوئی ہیں اور کیا بہتری کے کوئی امکانات ہیں؟
جی بہت شکریہ. کراچی کو اگر آپ دیکھیں تو کراچی کا ایک جو سب سے بڑا مسئلہ ہے کہ وہ ریور انڈسٹ سسٹم سے 200 کلومیٹر دور ہے, تو وہاں پر ایک تو پانی کا بڑا ایشو ہے, مگر کیونکہ دو پورٹس ہیں اور انڈسٹریز ہیں یہاں پر, صنعتیں ہیں, تو پاکستان جو کہ 7th نمبر دنیا میں کلائمیٹ چینج کا ورسٹ وکٹم ہے, تو اس کے جو مختلف ایریاز ہیں, اس کے پاکستان کے جو مختلف علاقے ہیں, چاہے وہ سندھ کے ہو, بلوچستان کے, پنجاب کے یا کے پی کے, وہاں پہ جو کلائمیٹ چینج کی وجہ سے غربت بڑھی ہے اور جو کمانے کے ذرائع ہیں یا زراعت جو ہے وہ کم ہوئی ہے, तो लोगों की एक बहुत बड़ी जो तादाद है जो वो क्लाइमेट माइग्रेंट जिन्हें के मौसमियाती माजरीन कहा जाता है उनका रुख कराची की तरफ हुआ है। तो एक तो पिछले 10 सालों में कराची की आबादी बहुत बढ़ी है और दूसरा जो यहाँ की लिविंग कंडीशन है उनको अगर आप देखें तो कराची में सबसे बड़ा मसला जो इस वक्त है वो ये है कि कूड़ा और कचरा जो है वो उठाया नहीं जाता, पूरे शहर के अंदर हर जगह पर फैला हुआ है, उनको आग लगा दी जाती है। तो एक तो वो एक इशू है, दूसरा ये कि पॉपुलेशन बढ़ने के साथ शहर में गाड़ियों की तादाद जो है बहुत ज्यादा बढ़ी है और उसके बाद यहाँ पर मुख्तलिफ मंसूबे जो है वो चलाए जा रहे हैं जैसे ग्रीन लाइन, अब उनको दो दो साल तीन तीन साल हो गए हैं कि उन्होंने वो खोद के रख दिए हैं। अगर आप नुमाइश देखेंगे तो पिछले 2 सालों से वो बंद है, उसके बंद होने के बाद दूसरे रोडों पर जो है वो ट्रैफिक का फ्लो जो है बड़ा है, इस वजह से ट्रैफिक जैम जो है वो बड़ा मसला है। उसके बाद जो है उनमें से धुएं निकलने का एक बड़ा सबब है, फिर इंडस्ट्रीज जो है वो उसमें आती हैं और इसके बाद जो आप देखेंगे कंजेस्टेड आबादियां हैं शहर के अंदर जो है सीवरेज के नाले खुले हुए हैं तो उससे भी जो है तापमान जो है पूरे हवा में फैल रहा होता है। तो कचरा जलाना, कचरे से जो है वो गैस का निकलना, खुले हुए जो गटर हैं उनसे तापमान का निकलना, फिर गाड़ियों से धुएं निकलना, फिर इंडस्ट्रीज है, तो इस कंडीशन में कराची की जो हवा है, मैं कल भी देख रहा था किसी ऐप पर तो उसमें कहा गया था कि आज जो हवा में कंडीशन है उसका मतलब है आपने आज 19 सिगरेट के बराबर जो है वो पॉल्यूशन अपने अंदर ली है। तो ये एक बहुत ही अलार्मिंग सिचुएशन है और कराची उससे गुजर रहा है। तो मेरे ख्याल में इस रिपोर्ट पर शक नहीं किया जा सकता।
तो सुधरने की या हालात के संवरने की बेहतर होने की कोई उम्मीद?
देखें कराची के अंदर जो एक सियासी सबसे बड़ा मसला है कि कराची सियासी तौर पर एक यतीम शहर है, एमपीएम जो कहती है कराची को ओन करती है तो वो लोकल लेवल पर है, फिर सिंध गवर्नमेंट जो है वो पीपल्स पार्टी के पास है, फिर फेडरल गवर्नमेंट जो है वो पाकिस्तान तहरीक इंसाफ के पास है। ये तीनों जमातें कराची की ओनरशिप पर तो लड़ती हैं मगर कराची के अंदर फेडरल गवर्नमेंट के मंसूबे पिछले 3 सालों से वो चल नहीं रहे हैं, सिंध गवर्नमेंट ने लोकल बॉडी जो है वो अपने पास रखी हुई है पीपल्स पार्टी की गवर्नमेंट ने, जो एमपीएम की मेयर है वो एमपीएम के हैं, उनको असल में काम करना था तो वो जो है उनके काम की भी एक कारकर्दगी पे सवाल आते हैं। तो कराची जो है वो सियासी तौर पर यतीम शहर है, तो करीब मुस्तकबिल में नजर नहीं आता कि ये जो इतने बड़े मसले हैं कराची शहर से कचरे का कूड़े का उठना, गाड़ियों का कम होना, क्योंकि मास ट्रांजिट सिस्टम नहीं है तो हर रोज जो है गाड़ियां बाहर आ रही हैं, बैंक जो है वो इंस्टॉलमेंट पर गाड़ियां देती है, हर बंदा जो अफोर्ड भी नहीं कर सकता वो जाकर गाड़ी लाता है, फिर 1 करोड़ से जायद इस शहर में मोटरसाइकिल हैं क्योंकि मुख्तलिफ रूट से बसें नहीं चलती, मिनी बसेज जो है मुकम्मल तौर पर खत्म हो गई हैं, शहर के अंदर जो है BRT चलाना था फला फला मंसूबे थे वो नहीं चल पाए, तो एक पब्लिक ट्रांसपोर्ट ना होने की वजह से हर बंदा गाड़ी रख रहा है और इंडस्ट्रीज भी एग्जिस्ट करती है अपनी जगह पर। तो इस पर मेरे ख्याल में इस वक्त कराची में इन्वायरमेंट जो इमरजेंसी अगर कहा जाए तो वो इन्वायरमेंटल इमरजेंसी है और जिसके बेहतर होने के फिलहाल जो है मैं एज एन इन्वायरमेंटल जर्नलिस्ट कराची को जो देख रहा हूँ
स्मोग का बड़ा इशू है और अभी तो ये भी बताया जा रहा है रिपोर्ट्स आ रही हैं कि कम से कम पाकिस्तान के अंदर 22% जो अमवात हैं वो फिजाई आलूदगी के सबब हो रही हैं, लेकिन अगर हम सिर्फ लाहौर पे फोकस करें तो उसको दुनिया का आलूदा तरीन शहर जो है वो करार दिया गया है। सो लाहौर के मसाइल क्या हैं, ये स्मोग अचानक पिछले चंद बरसों से कैसे शहर का या उसके माहौल का हिस्सा बनी है और तदारुक कैसे हो सकता है?
देखें हमारे यहाँ सबसे बड़ा मसला यह है कि डेटा नहीं है और किसी चीज से हमें फिगर है, यानी पाकिस्तान की पॉपुलेशन पर भी सवाल है कि ये पॉपुलेशन जो काउंट की है हमने सेंसस में क्या यही है, इसके अंदर जो दूसरे माइग्रेंट रह रहे हैं अफगान महाजरीन है, बंगाली है, बर्मी है, बिहारी है, तो शहरों के अंदर जो डेटा है कि ये अमवात कितने फीसद हो रही है, मेरे ख्याल में ये फीसद कहीं ज्यादा है क्योंकि एक गंदा पानी की वजह से, एयर पोल्यूशन की वजह से या दीगर इन्वायरमेंटल डिग्रेडेशन जो है उसकी वजह से, और दूसरा ये कि क्लाइमेट माइग्रेंट जो है मौसमियाती माजरा का तादाद बहुत बड़ा है, उससे हमारे शहर जो है वो बिल्कुल अचानक से ही उनकी तादाद उनकी पॉपुलेशन बढ़ गई है, तो उस पर हमने नजर नहीं रखी हुई है। सिर्फ लाहौर और कराची की बात नहीं है मगर क्योंकि सारी जो पाकिस्तान के अंदर चीजें 2-3 शहरों को ही काउंट किया जाता है, जो मैंने अपने जाती जिंदगी में देखा है कि पाकिस्तान के 26 बड़े जो शहर हैं چاہے اس میں پشاور ہو، کوئٹہ ہو، لاہور ہو، کراچی ہو، حیدرآباد ہو، فیصل آباد ہو، سکھر ہو، ملتان ہو، یہ سارے کے سارے شہر جو ہیں وہ اپنی الارمنگ کنڈیشن کو کراس کر چکے ہیں. ان کے اندر ایئر پولیوشن کے لیں یا انوائرمنٹل ڈیگریڈیشن کو لیں یا کلائمیٹ چینج کے امپیکٹ ہیں، جیسے کراچی کے اندر ہیٹ ویو سے اموات ہو چکی ہیں. یہ پرسوں جو ہے سی لیول کے بعد کراچی کا پورا کوسٹ جو ہے وہ ڈوب چکا ہے. میں نے میڈیا نے اس کو کور نہیں کیا. تو یہ صرف ایئر پولیوشن کی یا غذائی آلودگی کا مسئلہ نہیں ہے. ہمارے شہر جو ہیں وہ اس وقت ان میں ایمرجنسی کی صورت حال ہے. یہ شہر جو ہیں وہ لیویبل نہیں ہے. پاکستان کے 26 بڑے شہروں میں جو میں نے اپنے ذاتی تجزیہ کیا ہے وہ سب کے سب گلگت بلتستان سے لے کر کراچی تک جو ہے گلگت شہر سے لے کر، تو یہ سارے مسئلے جو ہیں بڑے ہی ان کی حالت جو ہے وہ خراب ہے.
ریورسیبل ہے یہ سچویشن یا نہیں ہے؟
دیکھیں دعویٰ تو پیپلز پارٹی کی گورنمنٹ نے بھی بڑے کیے تھے اور پی ٹی آئی کی گورنمنٹ نے کہا بلین ٹری اور ٹریلین ٹری سونامی لائیں گے اور درخت لگائیں گے. مجھے نہیں پتا وہ کہاں پہنچی ہے اور اس کی کیا کنڈیشن ہے، مگر اس وقت شدید ضرورت ہے کہ پاکستان کے اندر ماس ٹرانزٹ لایا جائے، گاڑیوں کے تعداد کو کم کیا جائے، انڈسٹریز کو شہر سے باہر منتقل کیا جائے اور فوری طور پر شہروں سے کچرا اٹھانے کا انتظام اگر کیا جائے تو بہتر ہوگا، ورنہ 5-7 سال کے بعد یہ ایرریورسیبل چینجز ہو چکی ہوں گی جن کو شاید ہم دوبارہ اس طرح بحال کر بھی نہ پائیں چاہتے ہوئے بھی. تو اس وقت اگر ایمرجنسی ڈکلیئر نہ کی گئی تو یہ صورتحال بہت زیادہ خراب ہوگی.
عمار گلیری صاحب بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا، آپ نے ہم سے بات کی.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
جی سامعین، پروگرام آپ کی دنیا میں آپ کا خیر مقدم، اور وقت ہوا ہے ہمارے سیگمنٹ صحت زندگی ہے کا. آج کا ہمارا موضوع ہے انسانی جسم میں موجود پلیٹلیٹس اور ان کی اہمیت پہ. آپ نے خاص طور پہ پلیٹلیٹس کا تذکرہ پاکستان کی لیڈرشپ کی صحت کے ریفرنس میں سنا ہوگا. سابق وزیر اعظم میاں نواز شریف، ان کے پلیٹلیٹس کم ہوئے جس کے بعد ان کو عدالت سے رہائی بھی ملی، 8 ہفتوں کے لیے بیل ان کی منظور ہوئی. اسی طرح سابق صدر آصف علی زرداری، ان کے بارے میں بھی یہ اطلاعات آتی رہی میڈیا میں کہ ان کے پلیٹلیٹس جو ہیں وہ بھی فلیکچویٹ کر رہی ہیں. سو یہ پلیٹلیٹس کیا ہوتے ہیں، کس طرح سے یہ کام کرتے ہیں، اس کے بارے میں ہم کچھ تکنیکی معلومات کے لیے چلتے ہیں ڈاکٹر وسیم خواجہ صاحب کی طرف سے، جو کہ سینئر میڈیکل پریکٹیشنر ہیں، پاکستان انسٹیٹیوٹ آف میڈیکل سائنسز سے وابستہ ہیں اور گیسٹروانٹرولوجسٹ ہیں.
جی
ڈاکٹر صاحب، پہلے تو سمپلی یہ پلیٹلیٹس کیا ہیں؟
اب دیکھیں بیسیکلی یہ بھی سیلز ہوتے ہیں، خون میں ہوتے ہیں. بیسیکلی ان کا جو کام ہے وہ یہ ہے کہ خون کو بہنے سے روکتے ہیں. خون اگر یہ پلیٹلیٹس کم ہو جائے تو آپ کی باڈی میں کہیں سے بھی جو ہے نا وہ آپ کو خون جو ہے وہ بہنا شروع ہو جاتا ہے، دماغ سے، ناک سے، منہ سے، بڑی آنکھ سے، میدے سے، کسی بھی جگہ سے. اور یہ خون جب بہنا شروع ہو جاتا ہے تو آٹومیٹکلی جو ہے پھر بندے کی جو زندگی ہے وہ خطرے بڑھ جاتی ہے. جس طرح آپ خود بھی بات کر رہے ہیں کہ سیاست دان ان کو بیچاروں کو بھی، ان کا بھی پلیٹلیٹس کم ہو گئے اور ان کو کتنی مشکلات ہوئی. اور یہ سارے پلیٹلیٹس بہت ضروری ہیں آپ کی لائف کے لیے. پلیٹلیٹس جب بھی کم ہوتے ہیں تو یہ پھر آپ کی لائف کو خطرے میں ڈال دیتے ہیں. پلیٹلیٹس کا جو ہے نارمل ہونا بڑا ضروری ہے.
تو یہ کیا ہے، نارمل کاؤنٹ کیا ہوتا ہے ایک صحت مند جسم کے اندر؟
یہ 1.5 لاکھ، بالکل صحت مند کے لیے جو ہے نا یہ 1,35,000 سے اوپر ہونا چاہیے. اور لیکن بات وہی ہے جیسے کسی کی لاکھ تک بھی آ جاتی ہے، کبھی 90,000 بھی اور کم بھی. جب بہت کم ہو جائے تو پھر یہ
بہت کم ہونا ہم کس کو خیال کریں گے، کس نمبر تک یہ گر جائیں، یہ تعداد تو سمجھا جاتا ہے کہ یہ بہت کم ہو گئے اور اب یہ خطرناک ہو سکتے ہیں.
جی بالکل، یہ اگر 10,000 سے کم ہو گئے اور ساتھ بلڈنگ شروع ہو گئی ہے، جیسے ڈینگی میں اگر ہوتا ہے 10,000 سے کم ہو گئے اور ساتھ بلڈنگ اسٹارٹ ہو گئی ہے تو پھر پلیٹلیٹس لگاتے ہیں. اس سے زیادہ اگر ہو رہا ہے اور کوئی علامات نہیں ہے کوئی خطرناک قسم کی تو جیسا بلیڈنگ والی، تو پھر لگانے کی ضرورت نہیں پڑتی. یہ اور یہ لیکن بات وہی ہے، ڈیپینڈ کرتا ہے کہ وجہ کیا ہے، کہ آپ نے پہلے وجہ کو بھی دیکھنا ہے اور وجہ کو بھی ٹریٹ کرنا ہے، تاکہ وجہ جب ختم ہوگی تو پھر سارا کام ٹھیک ہوگا. جب وجہ وہی چل رہی ہے تو آپ جیسے پلیٹلیٹ لگاتے رہے دوبارہ پھر وہ کم ہو جائیں گے.
تو ڈاکٹر وسیم خواجہ صاحب، وجوہات عام طور پہ کیا ہوتی ہیں جس میں کمی کا سبب بنتی ہیں؟
اس میں بعض اوقات ایک تو یہ مسئلہ ہوتا ہے کہ بنتی نہیں ہے صحیح، اور ایک یہ ڈسٹرکشن ہوتی ہے. اور جس طرح یہ بنتی کہاں سے، بون میرو سے، ہڈیوں کے بون میرو ہے, اگر وہاں پہ بون میرو میں کوئی مسئلہ ہو گیا تب بھی میں نے کسی کو وائرل انفیکشن ہے, کسی کو جگر کا مسئلہ ہے, کسی کو ڈینگی کے جیسا انفیکشن ہو گیا, کسی نے بھی کینسر کا ٹریٹمنٹ لیا, ریڈیشن لی, کوئی دوائی کھائی یا کسی نے کوئی اور دوائی کھائی, اس کا ڈیفینس سسٹم ویک ہو گیا, تو یہ تمام وجوہات جو ہیں یہ ساری پھر آپ کے پلیٹلیٹس کو کم کر دیتی.
کوئی اس کے علاوہ کوئی زہر خورانی یا پوائزنس فوڈ آ جائے یا کوئی اور کانٹینٹ آ جائے تو اس کی وجہ سے بھی کم ہو سکتے ہیں؟
یہ بالکل, وہ امیون سسٹم خراب ہوتا ہے نا, پھر امیون سسٹم خراب ہوتا ہے آپ کا, ڈیفینس سسٹم خراب ہو جاتا ہے, اور اس کے بعد جب جیسے ڈیفینس سسٹم خراب ہوتا ہے تو پلیٹلیٹس ختم ہونے شروع ہو جاتے ہیں, اور جو ہے نا بیسیکلی جو یہ مختلف جوازوں میں بتایا, مختلف قسم کے کینسر ہے, جگر کا مسئلہ ہے, کسی کو بون میرو کا مسئلہ ہے, فوڈ ٹینکی کا مسئلہ ہے, کسی کو کینسر کا مسئلہ ہے, کسی کا ادویات نہیں ہے, کسی نے خوراک ایسی کھائی ہے, تو یہ تمام وجوہات جو ہیں یہ پلیٹلیٹس کو کم کرتی ہے. تو آپ نے بیسیکلی دیکھنا یہ ہے لگانا, تب میں پلیٹلیٹس 10,000 سے کم ہو گئے اور پیچیدگی ہوگی. اب دوسری بات یہ آپ نے ٹریٹ کرنا ہے, وجہ کیا ہے, اگر بون میرو مسئلہ ہے تو اس کو ٹریٹ کریں, پھر بننے شروع ہوں گے ورنہ نہیں بننے شروع ہوں گے. اور اگر ڈینگی ہے, ڈینگی بعض اوقات خود ہی کم ہوتا ہے, خود ہی ٹھیک ہو جاتے ہیں, ایسا بھی ہوتا ہے.
تو یعنی یہ خون میں شامل سفید خلیاں ہیں. ایک تو ہمیں یہ تو جب ہم سنتے ہیں کہ کسی مریض میں خون کی کمی ہے تو اس کا گروپ باقاعدہ میچ کر کے اس کو خون فراہم کیا جاتا ہے, سو یہ پلیٹلیٹس کا انتظام کس بنیاد پہ ہوتا ہے اور کیا آسانی سے اویلیبل ہوتے ہیں جو بلڈ بینکس ہیں اس کے اندر ہاسپٹلس کے اندر؟
جی بالکل بالکل اویلیبل ہوتے ہیں, اور بلڈ گروپ ہونا بھی ضروری ہے, اور اس کے علاوہ ساتھ ہی ہر کسی کو لگانے کی ضرورت نہیں ہوتی. آپ نے کئی لوگ ہوتے ہیں کسی کا لاکھ کا آ گیا, جس طرح ابھی گداری کے 1,00,000 تک آ گئے تھے, 1,00,000 سے کم ہو گئے تھے, لوگوں نے کہا جی کب لگائیں گے, نہیں لگا رہے تو بیسیکلی لگاتے تب ہیں جب کم ہو جائے, 10,000 سے کم ہو جائے اور پیچیدگی تو پھر لگاتے ہیں, ہر کسی کو لگانے کی ضرورت نہیں ہوتی. اب ڈینگی کی مثال دوں گا, پن میں 7,000 سے زائد ملی ہے جن میں ڈینگی پازیٹیو آیا ہے, ضرورت نہیں ہوتی پہلی بات, اور ہر کسی کو پلیٹلیٹ کی ضرورت بھی نہیں ہوتی. تو اس کی حساب نہیں دے رہے, تو لوگ بےچارے ڈرتے بہت ہیں, ڈینگی ہوگا پتہ نہیں یہ نہ ہو جائے وہ نہ ہو جائے, اور دیکھیں دوسری کتنی بیماری بیچ میں ڈیتھ ہوتی ہے, اس میں تو شکر الحمد للہ یہ پین جو بالکل سیف ہے یہ پیشنٹس کے لیے,
سو
پلیٹلیٹ لگاتے رہے اور جان بچتی رہی.
تو ڈاکٹر خواجہ صاحب یہ بتائیے گا کہ پلیٹلیٹس جو ہیں یا وائٹ خلی ہے, اس کے لیے بھی کوئی خون کا کوئی گروپ میچ کرنا ضروری ہے یا یہ آلریڈی ایکسٹریکٹڈ ہوتے ہیں, کسی کو بھی لگائے جا سکتے ہیں ضرورت کے وقت؟
آنے بہتر ہوتا ہے کہ جب بلڈ گروپ لگا لیں زیادہ بہتر ہوتا ہے, ٹھیک ہے, یہ کہ لیکن بات وہی ہوتی ہے کہ ان نیسیسری نہ لگائیں. بعض اوقات جو ہوتے ہیں پرائیویٹ میں لوگ ڈرتے ہیں, اقام کا کئی پیشنٹ ایسے ہیں جن کو ویسے ہی لگا دیے اور خود ہی کہتے ہیں ڈیمانڈ کرتے ہیں جی پلیٹلیٹ کم ہے جی لگائیں جی لگائیں, اب 50,000 ہے 45,000 ہے اس کو ضرورت ہی نہیں ہے, تو تب بھی زبردستی کئی پیشنٹ ایسے لگا کے پرائیویٹ اسپتالوں سے, تو اس کو میں کنٹرڈکٹ کروں گا کہ اتنی ضرورت نہیں ہوتی, بہت کم لوگوں کو پلیٹلیٹس کی ضرورت ہوتی ہے, ہر کسی کو ضرورت نہیں ہوتی.
تو ڈاکٹر صاحب ایک اور بات ہے, پلیٹلیٹس کسی کی ضرورت ہے اور پلیٹلیٹس اس کو لگا دیے گئے ہیں یعنی خون کے سفید خلیے, تو اس کے بعد اس بات کی کیا گارنٹی ہوتی ہے کہ وہ وہاں پہ نشو و نما بھی پائیں گے, وہ موجود رہیں گے, یا اس کے باوجود جو ہے وہ کمی ہو سکتی ہے یا وہ ہو سکتا ہے کہ باڈی کا یا سسٹم کا حصہ نہ بنے, اس کی کیا وجہ ہو سکتی ہے؟
آپ نے پلیٹلیٹس تو لگائے چلے ٹھیک ہے, جان بچانے کی ضرورت ہے پلیٹلیٹس آپ لگا دیں, لیکن بات یہ کہ وجہ بھی آپ نے دیکھنی ہے نا, اگر وہ وجہ وہاں پہ وہی ہے, وہ دوائی کھا رہا ہے, ایسی غذا وہی کھا رہا ہے, اس کی وجہ سے امیون سسٹم ویک ہو رہا ہے, پھر تو دوبارہ پلیٹلیٹس کم ہو جائیں گے. تو آپ نے بیسیکلی کاز کو بھی ریموو کرنا ہے اور پلیٹلیٹس بھی لگانے ہیں جب ضرورت پڑے تو پھر ٹھیک رہتا ہے بندہ. اور اتنا اور شکر الحمد للہ کہ اتنے زیادہ لوگ انوالو نہیں ہیں, لیکن یہ ہے کہ بڑے لوگ انوالو ہو گئے تو ساری ٹینشن بہت زیادہ ہو گئی ہے, اور لیکن بات وہی ہے کہ اس میں آپ نے اس کو چیک اینڈ بیلنس رکھنا ہے, یہ نہیں آپ نے پلیٹلیٹ لگا دی لگا دی بس ٹھیک ہے, وہ تو ڈیلی چیک کرنے پڑتے ہیں پلیٹلیٹ تاکہ دیکھیں کسی وقت کم تو نہیں ہو رہے.
یہ بحثیت ایک مالج, یہ شبہ کب ہوتا ہے کہ مریض بھلے وہ اب امیر ہے یا کوئی غریب ہے کہ اس کے پلیٹلیٹس کم ہو گئے ہیں؟
دیکھیں بیسیکلی تو پتہ تو جب بھی چلتا ہے جب زیادہ بلڈنگ اسٹارٹ ہو گئی, لیکن بات یہ ہے کہ جب بھی تھوڑی 40 ایئر سے زیادہ ایج ہو یا کوئی بھی اس کو تکلیف ہو تو بیسک ٹیسٹ اس کے کرائے جاتے ہیں ہر طرح کے, تو اس میں بیسک ٹیسٹ جاتے ہیں, بلڈ سی ٹی کراتے ہیں, اس میں آٹومیٹک سامنے آ جاتا ہے کہ اس کے وائٹ سیل کم ہے, پلیٹلیٹس کم ہے یا کوئی اور ایچ وی جی کم ہے یا نہیں کم ہے, تو سارا اس میں پھر فیصلہ ہوتا ہے. یہ سی ٹی جو بیسک ٹیسٹ ہے یہ تو یہ ہر کسی کا ویسے بھی جاتے ہیں, بچوں کا بھی ہوتا ہے, بڑوں کا بھی ہوتا ہے, جس کو بخار ہے اس کو تو لازمی کرتے ہیں, اس میں بھی چیک ہو جاتا ہے کمزوری ہو رہی ہے تب بھی آپ سی ٹی چیک کراتے ہیں, اور اگر بلیڈنگ ہو رہی ہے تب بھی آپ چیک کراتے ہیں, تھوڑی سی بلیڈنگ ہو رہی ہے, کسی کو وائرل انفیکشن ہے, کسی کو کینسر کا مسئلہ ہے, کوئی ویسے ہی ادویات کھا رہا ہے, تو اس کے بھی ڈاکٹر جو گائے بگائے ٹیسٹ کراتے رہتے ہیں, اس میں ساری بات کلیئر ہو جاتی ہے کہ اس کو پلیٹلیٹس کم ہو رہے ہیں یا نہیں ہو رہے ہیں, ہو رہے ہیں تو کیوں ہو رہے ہیں. ये दे दी गई है।
डॉक्टर्स गारंटी दे सकते हैं कि प्लेटलेट्स अगर लग गए हैं तो वो काउंट मेंटेन रखेंगे या ग्रो होते रहेंगे आगे? इसके बाद
गारंटी बात वही होती है कि जब आपको पता चल गया है इसका कॉज क्या है, उसको अब रिमूव करने में गारंटी हो जाए तो फिर गारंटी हो जाती है इसकी। आज कल खुद ही कम होते हैं, खुद ही बढ़ जाते हैं।
सही।
आपने चेक रखना है कि बेसिक वजह क्या है, उसको रिमूव करें, फिर गारंटी है कि फिर ये बढ़ते रहेंगे इंशाल्लाह।
डॉक्टर वसीम ख्वाजा साहब बहुत शुक्रिया आपका। मुमताज मौलिज डॉक्टर गैस्ट्रोएंटरोलॉजिस्ट और मीडिया स्पोक्स पर्सन पाकिस्तान इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज, आपने वॉइस ऑफ अमेरिका से बात की।
बहुत शुक्रिया सर, बहुत शुक्रिया।
सामीन, इसके साथ ही हमारा प्रोग्राम आपकी दुनिया अपने अख्ताम को पहुंचता है। मेजबान असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।